علیکم ورحمۃ اللہ وبرکاتہ. ناظرین کرام، پروگرام دین دنیا اور ہم کے ساتھ بریک کے بعد پھر آپ کی خدمت میں حاضر ہیں، اور آج ہمارے ساتھ سائیکارٹری کی دنیا میں جانے پہچانے ڈاکٹر ہاشم رضا ہمارے ساتھ ہیں، اور ہماری گفتگو کا موضوع آج جو تھا وہ سوئیسائڈ اور جو تھا، اور مختلف موضوعات کو ہم نے اس کے اوپر ایک جنرل ڈسکشن، کیونکہ یہ اتنا وسیع موضوع ہے اگر ایک طرف ہم نکل کے جائیں گے تو باقی موضوعات کے ساتھ دلچسپی نہیں ہوگی، لیکن ڈاکٹر صاحب کے ساتھ ہم آئندہ بھی سیشنز رکھیں گے. آج کا سیشن جو تھا اس میں ہم نے سیکنڈ ورلڈ وار میں کمٹ کیے گئے سوئیسائڈ بامبرز آئے تھے وہ تھا، اور پھر گھروں میں ناچاکیاں پریشانی ان کی وجہ سے، پھر مثال کے طور پہ ہمارے جو آج کل یہ جو پاکستان میں دہشت گردی کی وارداتوں کے لیے اس کو بطور ہتھیار استعمال کیا جا رہا ہے، یہ سوئیسائڈز اور یہ تمام چیزیں جو ہے نا یہ اپنی جگہ پہ کہ اسلام کے نام پر اور اسلام کی خاطر، اسلام کے اصول کے خلاف جو عمل کیا جاتا ہے کہ لوگ اپنے آپ کو قربان کرنے پہ تل جاتے ہیں، پھر سیاسی حوالے سے بھی کئی لوگوں نے اس چیز سے فائدہ اٹھایا اور اس کو انجام دیا. ہماری یہ گفتگو ہو رہی تھی تو ڈاکٹر صاحب، جیسے کہ ہماری موضوع تھا اس سے بریک سے پہلے، کیا
اگر چند منٹ اگر ذرا گفتگو کو فوکس کریں اس بات پہ کہ جن لوگوں کو ذہنی مسائل ہیں، ذہنی بیماری ہے، اور اس میں جو سوئسائڈ کا ایک خطرہ ہے، رسک ہے، کیونکہ اس کا کچھ ہو سکتا ہے جو ہم سیاسی اور سماجی،
ان کا نہیں ہو سکتا ہے،
کن کا
یہ جو بیمار،
وہ لمبا کام ہے، وہ لمبا کام ہے. لیکن اگر آپ کے سامعین میں اور ناظرین میں سے کوئی بھی ہیں جن کے گھر میں اس طرح کی کوئی پریشانی اگر ہے، اور اگر کسی طرح سے ان کو ہم گائیڈ کر پائیں، تو کم سے کم وہ ایک ملک میں، ایک معاشرے میں ہیں، ایک سسٹم میں ہیں جہاں پہ ہیلپ موجود ہے. اور میرا جو تھوڑا بہت جہاں پہ کام ہے اس میں تھوڑا سا جو مشاہدہ ہے وہ یہ کہ بے تحاشا لوگ جو ہیں ٹائم کے اوپر جو ایک ان کو مدد میسر ہے بغیر کوئی پیسہ خرچ کیے، فری ہیلتھ سروس ہے، قومی سطح پہ اویلیبل ہے، اس کو استعمال نہ کرنا ٹائم پہ، اگر کرنا بھی تو اتنا لیٹ استعمال کرنا، اگر اس کو رجوع کرنا تو اس طرح سے مین میخ نکالنا، اس میں شرطیں اور قیدیں لگانا کہ اس کا کما حقوق فائدہ نہ اٹھا سکنا. میرا مقصد یہ ہے کہ پہلے اس پہ بات کی جائے،
پہنچ جاتے ہیں خودکشی کے حد پر، تو کیا کہتے ہیں یہاں کا، کیا آپ کا کیا خیال ہے کہ ان کو ریورس کیا جا سکتا ہے؟ آپ
نے جو بتایا تھا، الحمدللہ میرا کام یہ ہے، میرا کام یہ ہے جس بات کی تنخواہ پاتا ہوں کہ میرے نزدیک وہ ایمرجنسی ہے. اگر کوئی کہے کہ وہ خودکشی کرنے لگا ہے یا وہ زندگی سے بیزار ہے، مر ہی جانا چاہتا ہے، تو یہ چیز ایسی ہے کہ خطرے کی گھنٹی بج جانی چاہیے.
آپ نے کہا تھا 14 دن کا گیپ، اگر 14 دن مسلسل وہ شخص،
نہیں 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 ہرگز نہیں، میں گزارش اس طرح سے کر رہا تھا کہ کم سے کم 14 دن میں وہ آثار اور وہ کیفیتیں نظر آ رہی ہوتی ہیں کہ بندہ مایوس ہوتا ہے، ودرا کر گیا ہوتا ہے، جو جنرل اس کی روٹین کی انجوائے کرنے کی چیزیں ہوتی ہیں ان کو انجوائے نہیں کر رہا ہوتا، انٹرسٹ نہیں لے رہا ہوتا، شوق سارے ماند پڑ گئے ہوتے ہیں. اگر وہ 14 دن میں تبدیلیاں نظر آ رہی ہوں تو خطرے کی گھنٹی بجنی چاہیے، یہ کہہ رہا تھا. لیکن اگر ایک دفعہ بھی کہہ دے، 14 دن انتظار کرنے کی ضرورت نہیں ہے، 14 دفعہ کہنے کی ضرورت نہیں، اگر ایک دفعہ بھی کہہ دے کہ زندگی کا کیا فائدہ ہے، اس سے بہتر میں مر ہی جاؤں، اور پتہ ہو کہ وہ کہنے کا عادی نہیں ہے اس طرح کی بات کہنے کا، تو خطرے کی گھنٹی بجنی چاہیے. اگر کوئی شخص کہتا ہی رہتا ہو عادتاً تو وہ ٹھیک ہے، آپ اس کو ایک طرح سے اگنور
کر، اٹینشن سیک کرنے کے لیے.
لیکن میں نے جیسے شروع میں گزارش کی کہ اگر اٹینشن سیکنگ میں بھی اگر وہ کہنے کی بجائے عملاً ایسی چیز کوئی کر گزرے تو اس میں خطرہ ہے یقیناً، اور اس میں ایک طرح سے فرض ہے ارد گرد کے لوگوں کا کہ وہ کوئی نہ کوئی اس کے لیے مدد ارینج کریں، بھلے وہ 999 ڈائل کر کے ایمبولینس بلا لیں، ان کی ڈیوٹی ہے کہ کسی کو پکاریں مدد کے لیے. اس ملک میں سمیریٹنز ہیں، 24 گھنٹے ٹیلی فون پہ اویلیبل ہوتے ہیں، ایمبولینس ہے 24 گھنٹے اویلیبل ہے 999 ڈائل کر کے،
خودکشی کے لیے بھی آ جائیں گے،
بالکل آئیں گے. وہ پولیس ہے، پولیس آئے گی، بے تحاشا ایجنسیز ہیں جو مدد کریں گی. بندے اگر خود سے گھر والے اس کو راضی نہیں کر سکتے کہ وہ چل کے ڈاکٹر کے پاس جائے، تو بے تحاشا ایجنسیز ہیں جو فوراً ایکشن میں آئیں گی اور کچھ نہ کچھ کریں گی اس کے لیے، بھلے اس کی کئی گھنٹے اسیسمنٹ وغیرہ کے بعد کہیں جو لوگ ایکسپرٹ ہیں اس چیز کے، ڈاکٹر اور نرسز جو ہیں وہ کہیں کہ نہیں جی اس میں خطرے کی بات نہیں ہے، بے شک گھر لے جائیں. مگر زیادہ امکان یہ ہے کہ اگر پہلے سے اس کی ہسٹری، اس کی قوائف، اس کے بیک گراؤنڈ نہیں پتا، تو زیادہ امکان یہ ہے کہ اس کو ہاسپٹل میں ایڈمٹ کریں گے.
میں ڈاکٹر صاحب اس سے پہلے کہ ہمارے پاس کالر ہیں، لیکن کالرز کو میں ہولڈ پہ رکھا ہوا ہے، میں کہتا ہوں کہ وہ کون سی گھر میں فیملیز کے لیے، کیونکہ لوگ اس سے زیادہ آشنا نہیں ہیں، اس چیز سے زیادہ آشنا نہیں ہیں، मतलब इंसान किस तरह जज करे कि उसके घर में माहौल है, लड़ाइयाँ होती हैं, झगड़े होते हैं, लोग जज्बाती बातें करते ही रहते हैं, हमारे माशरे में ये बातें आम हैं, किस जगह वो इसको एक सीरियस चीज लेने शुरू कर दे कि कौन सी बात हो कि वो सीरियस लेकर इसको एम्बुलेंस को कॉल करना या दूसरों की मदद लेना या साइकाट्रिस्ट की या जीपी की?
आप जब मुझे बार बार सवाल करते हैं तो मुझे ये खदशा गुजर रहा है कि आपको यकीन नहीं आ रहा कि मैं बहुत नीचे का लेवल रख रहा हूँ। मैं कह रहा हूँ कि इस पर कोई लंबे चौड़े टेस्ट की ज़रूरत नहीं है, उसको कोई ज़रूरी नहीं है कि आप उसको कहें कसम खा के मुझे कहो और इस तरह से करके दोबारा कहो तुमने क्या कहा, क्योंकि जो इरादा किए बैठा है ना, जिसने वाकई ख़ुदकुशी कर गुजरनी है, वो ज़रूरी नहीं कि बहुत बहुत ज़्यादा आपको बयान देगा और बहुत ज़्यादा लंबी तकरीरें करेगा।
मैं इस वजह से कह रहा हूँ कि डॉक्टर साहब, मैं जो आप जो डेफिनेशन बनाए उसमें तो बहुत सारे लोग आ जाएंगे,
यकीनन बहुत सारे लोग आने चाहिए,
देख रहे हैं
आप, बहुत सारे लोग आने चाहिए उसमें, और ये काम जो है वो थोड़ा सा एक्सपर्ट के लिए छोड़ दें कि वो एक राय कायम करें, उसको एक घंटा दो घंटे जितनी देर इंटरव्यू करना है करके वो आपको कह दें कि नहीं जी फिक्र की बात नहीं है, इसको घर ले जाएं, या वो डेढ़ दो घंटे इंटरव्यू करके
अगर आपको आसार नजर आ गए हैं तो उसको कम अज कम जीपी तक लेकर जाएं।
और अगर रात का टाइम है, जीपी तक नहीं जा सकते, तो समेरिटन्स को फ़ोन करें, एम्बुलेंस को फ़ोन करें, पुलिस को फ़ोन करें।
तो पुलिस वाले तो उठा के ले जाएंगे,
पुलिस वाले उठा के कहाँ ले जाएंगे? पुलिस को शौक नहीं है जाके अपने, उनके पास फालतू सेल नहीं है कि लोगों को जमा करते रहे। ये हम लोगों ने बास का अजीब भव्य खड़े किए हुए हैं कि सोशल सर्विसेज को रापता किया तो वो बच्चा उठा के ले जाएंगे, भी कहाँ ले जाएंगे? एक तरफ आप अखबार खोल के पढ़ें तो पता चलता है कि वो किस जिनको ख्याल करना चाहिए उनका ख्याल नहीं कर पाती सोशल सर्विसेज
जी जी
तो हकीकत ये है कि हर कोई मसरूफ़ है, चाहे वो हेल्थ सर्विस है, चाहे वो सोशल सर्विस है, चाहे वो पुलिस है, काम हर एक पास बहुत है, किसी को फालतू काम की ख्वाहिश नहीं है। जितना काम पड़ा हुआ लोगों के सामने उसी को भुगता लें इज्जत से, आबरू से, तो उसी में लोग शुक्र करके घर जाते हैं कि चलो आज का दिन अच्छा गुजरा।
डॉक्टर साहब मेरे ख्याल में गुफ्तगू का सिलसिला हमारा चलता रहेगा, चलते हैं, एक कॉलर है हमारे पास। अस्सलाम वालेकुम जी, कौन साहब कहाँ से बोल रहे हैं? जी डॉक्टर साहब क्या हाल है? डॉक्टर गयूर अब्बास जाफरी साहब ल्यूटन से।
आपका और मैं डॉक्टर रजा साहब का प्रोग्राम देख रहा था और डिस्कशन बड़ा अच्छी हुई। मैं एक मामूली शख्स की हैसियत से आप लोगों से सवाल करना चाहूंगा, बुरा ना माने दोनों हजरात से, मेरे लिए आप काबिले इज्जत एहतराम है। सबसे पहले तो मैं आप लोगों को और अहले बैत की टीम को और इमाम ज़माना को ताज़ियत पेश करूंगा इमाम मोहम्मद तकी अलैहिस्सलाम की शहादत के मुतालिक, कि परवरदिगार उनकी शहादत के तुफैल उम्मत मुस्लिमा को सही रास्ता नजर आया। अभी आपने डिस्कशन किया, वाकई मैं आपको कह रहा था, मैं भी ये कहता हूँ इस चीज़ में कि खुदकुशी दीन में, देखिए मैं दीन लफ्ज़ इस्तेमाल, खुदकुशी दीन इस्लाम नहीं कर रहा मैं, खुदकुशी दीन में हराम है। क्यों हराम है? इसलिए कि जब इंसान, और इंसान क्यों खुदकुशी करता है, अभी डॉक्टर साहब ने कहा, मैं तफसील नहीं जाना चाहता, जितनी भी सामाजिक बीमारियां हैं, सामाजिक परेशानियां हैं, इंसानी परेशानियां हैं, घरेलू परेशानियां हैं, ये सिर्फ इस वजह से है कि इंसान जामाए इंसानियत को उतार के जामाए हैवानियत जब पहन लेगा तो उसको ये चीज आ जाएगी। देखिए फी जमाना आजकल ये जितने भी रोल मॉडल इन्होंने बनाए हुए हैं वेस्टर्न कंट्रीज ने, हमारे पाकिस्तान में भी, कि फलाने का रोल मॉडल बनाए, परवरदिगार ने 1,24,000 रोल मॉडल भेजे और 14 मासूमीन रोल मॉडल भेजे। अगर हम सही और सिद्ध दिल से इन रोल मॉडल को अपना लें तो मेरे ख्याल है कोई प्रॉब्लम नहीं होगी, कभी कोई खुदकुशी नहीं करेगा। इंसान के लिए ये हमारी अपनी नेमत नहीं है, ये अल्लाह ने नेमत दी है। मैं तो एक केयर टेकर हूँ, मैं शख्सी जिंदगी का केयर टेकर हूँ, मुझे जवाब अल्लाह को देना है। अल्लाह कोई भी हो, दीन कोई भी हो, दीन इलाही की बात है। ज्यादा तफसील नहीं लूंगा, बहुत तफसील, लेकिन मैं ये सुन सुन के, मैं गरीब बहुत ही नाकिस किस्म का इंसान हूँ, लेकिन आप लोगों के मुकाबले में मैं ये समझता हूँ कि हम अपने रोल मॉडल को सिख दिल से तस्लीम कर लें, कौन है हमारे रोल मॉडल, और उनके एक जर्रा बराबर, एक नाखून के बराबर उनके कहने पर, उनके अमल पर करें तो परवरदिगार हमें कभी खुदकुशी की नहीं हुई। हमारी अमानत अल्लाह के हाथ में, जब भेजता है भेज देता है, जब बुलाता है बुला देता है। दुआ में याद रखें, और भी लोग होंगे, मैं सारा
जी, बहुत शुक्रिया डॉक्टर साहब, बहुत शुक्रिया, अपने ख्याल का इजहार किया, लेकिन यहाँ पर ये बताएंगे कि जो खुदकुशी तक पहुँच गए वो पहले ही जुनून की मंजिल पर है, उसको अक्ल, दलील, मंतिक, लॉजिक, रैशनैलिटी से बहुत उससे ज़्यादा उसको ट्रीटमेंट की ज़रूरत है, जो साइकोलॉजिकल ट्रीटमेंट के तौर पे भी हो सकती है, उसको समझा के प्यार मोहब्बत का देने से भी हो सकती है, और थोड़ा और भी तरीके इस्तेमाल किए जा सकते हैं जिनसे उनको उनका इलाज किया जा सकता है। चलते हैं अपने नेक्स्ट कॉलर की तरफ। अस्सलाम वालेकुम जी, कौन साहब?
अस्सलाम वालेकुम मौलाना।
जनाब नकवी साहब, क्या हाल है जी?
दुआएं जी आपकी, प्रोफेसर साहब को भी सलाम हो।
जनाब सलाम।
वालेकुम सलाम जनाब।
आपका टॉपिक माशाल्लाह बहुत खूबसूरत है, मैं आपका टॉपिक सुन भी रहा हूँ जो बातें हो रही हैं, लेकिन प्रोफेसर साहब ने अभी तक जो बातें की हैं ये वो खुदकुशी वो है जो सोशल खुदकुशी जिसे कहते हैं, यानी आदमी अपने हालात में काबू आया होता है और अपने हालात से मजबूर होकर अपने आप को ख़त्म करने की कोशिश करता है। लेकिन मैं समझता हूँ थोड़ा सा कदम आगे बढ़ाएं तो आपको एक और रास्ता भी नज़र आएगा, जहाँ पे इस किस्म के लोगों को शिकारी ही अपना जाल लगा के बैठे होते हैं और इनको फंसाने की कोशिश करते हैं, जिसमें आपने देखा होगा कि अब भी जो खुदकुशियां हो रही हैं या जो बम धमाके कर रहे हैं, खुद को उड़ा रहे हैं लोग, ये जानते हुए भी कि जो कुछ हो रहा है हराम हो रहा है, लेकिन जो शिकारी हैं उन्होंने अपना रास्ता देखें कि कैसे तब्दील किया है। पहले तो वो डॉलरों पर उनको खरीदते थे, उनके पीछे पैसे देने, ये करना वो करना, उनकी मजबूरियों को खरीदना। अब उन्होंने एक नया रास्ता अख्तियार किया जिसको निकाह जिहाद कहते हैं, यानी ये नौजवान नस्ल की एक कमजोरी है, उस कमजोरी को सामने रखते हुए उन्होंने अब निकाह जिहाद को इस्तेमाल करके नौजवानों की इस कमजोरी को उन्होंने अपने हाथ में लिया और लोगों को कहा कि जाएं वहां पे और अपने लोगों को, औरतों और बच्चियों को वहां भेजना शुरू कर दिया इस कमजोरी को हाथ में लेते हुए नौजवानों की, और वो वहां पे अपनी बच्चियों को भेजते हैं और इस तरीके से वो इस नौजवानों को खरीदते हैं और उनके जेहन को बदलते हैं और उनको इस्तेमाल करते हैं। तो मैं समझता हूँ कि आज जो सोशल खुदकुशी है ना, जो इंसान अपने अंदर अपनी मजबूरी के तहत तंग आके या तंग दस्ती की वजह से करता है, ये अब बात अब मेरे ख्याल में कम होती जा रही है, क्योंकि अब तो डॉलर जो इस किस्म का मजबूर आदमी उसको तो डॉलर तेल के मिल जाते हैं, वहां तो सऊदिया बैठा हुआ है देने के लिए आपको पैसे, और वो आपके जरूरियात को बाद में पूरा भी करता है और भेजता भी है वजीफे के तौर पर। लेकिन वो जो शख्स जिसको ये खरीद के यहाँ तक कि उसकी जो जिस्मानी जरूरियात को पूरा, ये यहूदियों के मतलब सुना था कि यहूदी एक ऐसी कौम है कि जो जरूरत पड़ने पे अपनी इस किस्म की अपनी औरतों को इस्तेमाल करके अपनी कामयाबी हासिल करते हैं। अब ये जो सऊद है ये यहूद का जगह पे सऊद आ गया, जो अपनी औरतों को अरे आम फतवे दे के वहां पे भेजता है और नौजवानों को खरीदने की कोशिश करके नौजवानों को खुदकशी पे मजबूर कर रहा है। तो मैं
ये नकवी साहब, देखिए नकवी साहब आपकी बात काट रहा हूँ,
आपके पास क्या हाल हो?
नकवी साहब मैं आपकी बात काट रहा हूँ, एक ग्रोह का दूसरे ग्रोह को गलत सलत नाम से बुलाना और एक दूसरे की तनकीद करते रहना ये अजली तौर से है जब से इंसान इस दुनिया में बस रहा है, तो इस तरह से नेम कॉलिंग से तो कोई मसला हल नहीं होता। लेकिन आपने जो एक बात कही कि जो जिसको आप सोशल सुसाइड कह रहे हैं, आप कह रहे हैं वो कम होती जा रही है, बहुत माजरत के साथ मैं कहूँगा कि आपकी बात गलत है। पाकिस्तान में पिछले 10 साल से बेतहाशा आदादोशुमार दुनिया ने जमा किए हुए हैं, वहाँ पर खुदकुशियाँ बढ़ती जा रही हैं, और मैं ये दहशतगर्दी की बात नहीं कर रहा, मैं वहाँ पर फ़र्द की और इनफरादी फैमिली की और इंडिविजुअल की ट्रेजेडी की बात कर रहा हूं कि जिस तरह से अलमनाक तौर पे लोग अपने आप को हलाक कर रहे हैं और हज़ारों की तादाद में हर साल, ये ऐसी चीज़ है जिसको इग्नोर नहीं किया जा सकता। जब दुनिया में इसके बारे में बेतहाशा इल्म पाया जाता है, इसका इलाज पाया जाता है, इसके सद्देबाब के तरीके मौजूद हैं, तो हम बड़े आराम से ये कह के नहीं गुजर सकते कि जी ये हमारा मसला नहीं, हमारे माशरे में तो होता ही नहीं, हमें क्या ज़रूरत है इसका जिक्र करने की। बरतानिया में जो थोड़ी बहुत रिसर्च मौजूद है उसके मुताबिक जो नौजवान बच्चियां हैं, ये रिसर्च कई साल पहले लेस्टर में हुई थी, कि जो नौजवान बच्चियां हैं एशियाई घरानों की, उनमें अपने आप को काटने का और सेल्फ हार्म का जो ख़ुदकुशी का एक इब्तदाई स्टेप है एक तरह से, वो बनिस्बत अंग्रेज़ बच्चियों के 3 गुना ज़्यादा है। और ये चीज़ है जो हमारे इर्द गिर्द किसी से बात करें तो वो बड़े अचंभे से हैरान हो कहेगा, अच्छा भी ये भी होता है, कभी सुनने में तो आया नहीं था। इसलिए कि हम लोग आपस में बात नहीं करते इस पर, अगर किसी के घर में ऐसी हरकत हो रही है वो कभी जिक्र नहीं करेगा, वो हमेशा इस पर पर्दा डाल के रखेगा, हमारे मस्जिद में कोई बैठ के इस तरह की बात नहीं करेगा, لوگ کسی کو اگر کوئی اور جسمانی بیماری ہو، خدا نہ خواستہ فالج کا حملہ ہو، ہارٹ اٹیک ہو، ڈائبٹیز ہو، اس کا ذکر پھر بھی کر دیں گے.
جی جی، اس قسم کی بات کا کبھی تذکرہ نہیں ہوتا.
ہمارے معاشرے میں ابھی بھی بہت بڑا ٹبو سبجیکٹ ہے، کینسر کا ذکر کوئی نہیں کرنا چاہتا، کہتے ہیں جی توبہ توبہ، یہ لفظ نہ زبان پہ لائیں.
صاحب، یہ آپ نے جب کہا کہ ذکر نہیں کیا جاتا،
جی جی،
تو کیا یہ ذکر کرنے سے پازیٹیو سلسلہ بھی ہو سکتا ہے نا؟ مثلا ہمارے ممبر ہیں، ہمارے پاس مجالس ہیں، ہماری محافل ہیں، ہم اور ریلیجس اور سوشل گیدرنگز میں اکٹھے ہوتے ہیں، ہمارے لیکچرز کا موضوعات ریلیجس ہوتے ہیں، خالص ریلیجس، نماز پڑھ لو، روزہ رکھ لو، عبادت کر لو، شہادت، ولادت وغیرہ سب چیز ڈسکشن
سے بڑھ کے،
لیکن یہ سوشل پہلو
ایسی باتوں پہ ذکر ہوتا ہے، ٹائم لگایا جاتا ہے جس کا کوئی حاصل ہی نہیں. ہسٹری کے وہ ایونٹ نہ آپ پلٹا سکتے ہیں نہ میں پلٹا سکتے ہیں، اس کے اوپر کتنے گھنٹے ہم لگا دیتے ہیں.
چلے وہ تو ہسٹوریکل فیکٹ سے بچوں کو آگاہ کر پھر ایجوکیٹ کرنے کا سلسلہ آ جاتا، لیکن میں کہتا ہوں کہ اگر
سب کو ہوتے ہیں، کہنے والے کو بھی پتا ہے کہ سننے والوں کو بھی پتا ہے.
میں پھر موضوع سے آگے نکل جائیں گے، میں اسی لیے موضوع پہ رکھنا چاہتا ہوں، اگر اسی پہلو کو ہم استعمال کر لیں
جی جی،
تو کیا یہ پہلو جو ہے یہ ایک رول پلے کر سکتا ہے ان چیزوں کو، ان ریشو کو اور پرسنٹیج کو کم کرنے میں؟
بالکل جناب. برطانیہ وہ ملک ہے آج کل جس نے پچھلے 15 سال میں سسٹمیٹکلی سوئسائڈ جو ہے اس کے ریٹ کم کیا ہے. اس کی بیک گراؤنڈ میں ریسرچ ہے ان کی، کہ 3000 سوئسائڈ کو پڑھ کے، ان کے قواعد سمجھ کے، اس میں یہ نکالنا اعداد و شمار میں کہ اس میں سے کون سی چیز ہے ایسی جس کے بارے میں ہم کچھ کر سکتے تھے، جو ہمارے بس میں تھا کچھ. تو جو گزر گئے وہ تو گزر گئے، ان کو تو کوئی نہیں پلٹا سکتا، لیکن اگلا کوئی اگر اس کنارے پہ کھڑا ہے کہ چھلانگ مارنے لگا ہے یا کچھ اپنے آپ کو نقصان پہنچانے لگا ہے، تو اس کو ہلاکت کے منہ سے، ہلاکت کے گھڑے سے بچایا جا سکتا ہے. اور اس کے اعداد و شمار موجود ہیں اس ملک میں، کہ اس ملک نے آج سے تقریباً 15 سال پہلے اپنے لیے ایک ٹارگیٹ سیٹ کیا کہ ہم 5 سال میں کم سے کم 20% جو ہے سوئسائڈ کا ریٹ کم کر کے دکھائیں.
میں تو آپ نے جو قواعد پیش کیے ہیں، جو اعداد و شمار بتائے ہیں ہمارے کمیونٹیز کے، کہ ہمارے یہاں بچیوں میں زیادہ تر سوئسائڈ کی طرف انکلینیشن جو ہے وہ باقیوں سے کئی 3 گنا زیادہ ہے. یہ بڑی مطلب ہے ہمارے، مطلب ہے ہم چونکہ بینگ مولانا ہم لوگ جو کام کر رہے ہیں، انجام دے رہے ہیں، میرے خیال میں یہ تو بڑا سیریس ایشو ہے.
یہ سیریس موضوعات ہیں جن پہ بات نہیں ہوتی ہمارے معاشرے میں. اس لیے میری گزارش تھی آپ سے کہ یہ ٹاپک رکھیں، کوئی ایسا موضوع چھیڑیں جس کو دنیا عموماً بات نہیں کرتی اور کرنا نہیں چاہتی، جھجھک آتی ہے لوگوں کو.
ہم تو کافی موضوعات ایسے چھیڑتے ہیں جس کے اوپر لوگ بات نہیں کرتے ہیں، اور یہ جو پروگرام دین دنیا اور ہم ہے، اس کا مقصد بھی ہے کہ دنیا کیا کہہ رہی ہے، دین کیا کہہ رہا ہے، اور ہم کدھر پھنسے ہوئے ہیں، اور کیوں ان چیزوں سے ہمارے مسائل کیوں حل نہیں ہوتے.
اگر انسانی زندگی اس کی کوئی اہمیت ہے، جو یقیناً ہے
جی،
اور جس نے ایک انسان کو بچایا اس نے انسانیت کو بچایا،
بالکل،
تو اس مقولے پہ، اس پرنسپل پہ اگر کوئی سننے والا 4 باتیں سمجھ لے اور اپنے ارد گرد کے ماحول میں تھوڑا سا آنکھوں سے پٹی ہٹا کے دیکھے کہ یہ چیزیں ہوتی ہیں، ہم میں بھی ہوتی ہیں، بالکل اس طرح سے جیسے اور لوگوں میں ہوتی ہیں، ہم کوئی انوکھے نہیں ہیں. اگر برا نہ مانے تو اللہ میاں نے ہمیں کوئی اسٹامپ لکھ کے نہیں بھیجا ہوا کہ بہت ہی اسپیشل لوگ ہیں اور ہمیں کوئی خطرہ نہیں ہے خاص قسم کی بیماریوں سے، چاہے وہ جسمانی ہوں چاہے وہ نفسیاتی ہوں.
ڈاکٹر صاحب، میں
تو وہ سب بیماریاں ہم میں بھی پائی جاتی ہیں.
2 قسم کے لوگ ہیں ہمارے معاشرے میں، ایک ڈاکٹرز ہیں
جی جی
جو ہمارے جسم کا علاج کرتے
بالکل
ہیں، ایک ہمارے روحانی ڈاکٹرز ہیں جو ہم علماء جن کو ہم کہتے ہیں
جی جی،
اور پھر ہماری سوشل گیدرنگز کا، تو کیونکہ ہم لوگ باہر سے آئے ہیں، یہاں پر سیٹل ہوئے ہیں، بڑی مشکل سے ہم ایک سینٹر بنا لیتے ہیں جہاں بچے کو قرآن پڑھانا، دین کی بات بتانا، وضو، نماز، روزہ وغیرہ یہ سکھا دیتے ہیں.
ٹھیک ہے،
چونکہ ہمارا بچہ جب اللہ کے ساتھ ہوگا تو اس کے کافی چیزوں سے بچنے کے چانسز اس کے بن جاتے ہیں، تو ہم یہ وہ کام کرتے ہیں. لیکن کیا اس قسم کے موضوعات جو سوشل موضوعات ہیں، اس میں ہمارے سینٹرز میں بہت بڑے پرابلمز ہیں. ہم مطلب وہ اتنے پرابلمز ہیں کہ اگر ہم، میں تو بذات خود دیکھتا ہوں کہ اگر پروگرام میں ان کو ٹچ کروں گا تو مطلب ہے وہ جو تھوڑا بہت کام ہو رہا ہے وہ بھی رہ جائے گا، اتنے سیریس ایشوز ہیں. ورنہ ہمارے سوشل جو معاملات ہیں ان کے اوپر ہمارے سینٹرز بڑا رول پلے کر سکتے ہیں. ہم چاہتے ہیں اس کے اوپر کس طرح ہو سکتا ہے کہ اس میں علماء اور ڈاکٹرز کو یکجا کیا جائے اور ہم مل کر مطلب ہے اس مسئلے کو ایڈریس کرنے کے لیے کیا کر سکتے ہیں.
آپ نے اتنی خوبصورت بات کہی ہے، اس کا اور کیا، اس کے علاوہ تو اور کوئی حل نہیں ہے کہ اگر لوگ جھجھکتے ہیں کہ اپنے ہیلتھ، لوکل ہیلتھ سینٹر میں جا کے اور وہاں پہ جو سہولیات میسر ہیں اسے کسی بھی وجہ سے اگر جھجھکتے ہوں، تو جہاں پہ وہ کمفرٹیبل محسوس کرتے ہیں اپنے مسجد میں یا اپنی مرکز میں یا امام بارگاہ میں، تو وہاں پہ یہ چیزیں ارینج کی جا سکتی ہیں.
کیا مولوی اور ڈاکٹر اکٹھے بیٹھ سکتے ہیں؟
بیٹھتے ہیں، اکثر دنیا کے ملکوں میں بیٹھتے ہیں. پیر اور سائیکیٹرسٹ جو ہیں میں جانتا ہوں، کئی ملکوں میں اکٹھے بیٹھتے ہیں، ایک دوسرے کو ریفر کرتے ہیں مریض.
لیکن پیر وہ ہونا چاہیے جس کا پیر ہو آگے بھی.
ہاں بالکل، ہاں मैं उस तरफ आना नहीं चाह रहा। आपने जब डॉक्टरों और मौलवियों की बात कही, डॉक्टर की सनत तो बड़े छान फरक के बाद डॉक्टर को कोई सर्जरी खोलने देगा, उसके चार्ज का कागज़ चेक होंगे, किसने उसको ट्रेन किया है, किसने सर्टिफाई किया है। ये बताएं कि मराकज में जब उलमा हजरात को अपॉइंट किया जाता है, उसका क्या चेक एंड बैलेंस है, उसमें क्या क्या फितनागर नहीं है जो बैठे हुए हैं,
मैं
और लोगों को क्या क्या आगे नहीं लगा रहे।
डॉक्टर साहब, मैं जिस मौजू को बाईपास कर रहा था ना, मैं जिस कन्नी कतरा के गुजरा था वो आपने छेड़ दिया है।
बिल्कुल,
मतलब है कि वो जो बुलाते हैं
जी जी,
जो उलमा को लाकर सेंटर्स में बिठाते हैं
जी जी,
आप पहले उनके कवायफ देख लें।
बिल्कुल,
मतलब आप देखें ना कि एक हॉस्पिटल अगर किसी के हाथ में है तो वो अपनी मर्जी का डॉक्टर बुलाएगा ना।
पहली बात आप बिल्कुल बजा कह रहे हैं कि उस अस्पताल के डायरेक्टर जो अपॉइंट होंगे,
शरीयत ने मुकर्रर किया
या 12, वो किसी कायदे कानून के हिसाब से।
मैं एक बात करूंगा, ज्यादा इस मौजू पे बात नहीं, मैं सिर्फ एक बात, सिर्फ क्योंकि आपने मौजू छेड़ दिया मेरे पर, मतलब शर्म ही वो जिम्मेदारी आ गई। देखें, शरीयत ने कहा है कि जो आलम दीन आए उसमें अदल शर्त है।
बिल्कुल
ठीक है, नमाज पढ़ानी, उसके लिए अदल की क्या जरूरत है? किराअत ठीक होनी चाहिए, नमाज के मसले मालूम होने चाहिए, वजू नमाज रोजा कहाँ शकियात वगैरह से आगा होनी, ये तो समझ में आती है। ये अदल का जस्टिस होना चाहिए। क्यों भाई, मैं नमाज पढ़ रहा हूँ, जस्टिस का क्या ताल्लुक है?
यहाँ पे पूरे दो घंटे का प्रोग्राम हो जाएगा।
मैं दो मिनट में इसको फारिग करूँ,
जरूर
फिर हम अपने टॉपिक पर देखें,
मगर मैं करने नहीं ना दूंगा दो मिनट में फारिग।
अदल इसलिए है, अदल इसलिए है कि जो मेहराब में बैठता है, मेहराब जाए हर्ब है, कमांड पोस्ट है,
ठीक है,
जिसने माशरे को कमांड करना है, उसने माशरे के मसाइल हल करने हैं, तो उसके लिए अदल जरूरी है।
तो अदल कैसे देखेंगे?
अब मैं देख, वो अलग बात है, मैं मौजू मुकम्मल करूँ ना, फिर डॉक्टर साहब आप समझेंगे मैं किधर लेके जा रहा हूँ। अदल जो है वो आप उसका जज कर रहे हैं, लेकिन हमारे उसमें क्या है कि आप कॉन्स्टिट्यूशन उठा के देख लें सेंटर्स के, वो कहते हैं जी हमारा ये हमारा इदारा है, ये हमारा प्रेसिडेंट है, उसकी ये ड्यूटीज़ हैं, वाइस प्रेसिडेंट है उसकी ये ड्यूटी है, जनरल सेक्रेटरी है उसकी ये ड्यूटी है, जॉइंट सेक्रेटरी है उसकी ये ड्यूटीज़ हैं, ये हमारे ट्रस्टीज़ हैं, उनके ये काम है। और हम क्या करेंगे, 90% की मैं बात करूँ, मैं सब की बात नहीं करूँ, वी विल हायर ए मौलाना जो हमारे रिलीजियस कामों को अंजाम देगा। वी विल हायर ए मौलाना, हायर जिसने लोगों का काम करना है, उसका अदल चेक होना है, उसको अथॉरिटी नहीं, अथॉरिटी इनके पास है। और ये लोग जो होते हैं, इनमें से किसी का अदल चेक नहीं होता है, इसमें कोई भी आदमी आ सकता है, कोई भी आदमी आ सकता है, इसकी कोई, ये जो आपने जो कहा था आलम दीन का वो नहीं है, वो यहां पर ये मसला है। बहरहाल ये मसाइल अलग से डिस्कस करने वाले, लेकिन मैं ये कह रहा हूं फिर भी पब्लिक जितनी आलम दीन के साथ अटैच है, किसी और के साथ अटैच नहीं है। प्रेसिडेंट के साथ, जनरल सेक्रेटरी, जॉइंट सेक्रेटरी के साथ, ये ओहदेदार जो आते जाते हैं, कुछ सर से बाद इलेक्शंस हो जाते, तब्दील हो जाते हैं, लोग आलम दीन के पास आकर अपना दुख दर्द और सब कुछ बयान करते हैं कि हमारा ये प्रॉब्लम है, इसको वो करना है। मैं ये कह रहा हूं कि इसी टूटे फूटे आलम दीन को और साइकोलॉजिस्ट को किस तरह मिलाया जा सकता है कि ये इस दर्द को हल कर सकें।
उसका एक तरीका मैं थोड़ा सा अगर ज़मीनी तौर पर गुजारिश करूँ ना, क्योंकि मुझे इत्तेफाक हुआ है वक्तन फवक्तन इस्लामिक कॉलेज जो है वो लोग एक बीए का प्रोग्राम करते हैं जिसमें वो ट्रेन कर रहे हैं इमामों को बरतानिया की हेल्थ सर्विस के लिए और प्रिजन सर्विस के लिए, तो 3 साल का बीए का प्रोग्राम है, उसमें उन्होंने कुछ घंटे रखे हुए हैं कि उनको नफ्सियाती मसाइल के बारे में भी उनको ट्रेन किया जाए। तो ये एक मिसाल है,
तो इस तरह की
एग्जैक्टली कि अगर उनकी जो भी एक सिलेबस है जिसमें पढ़ाया जा रहा है उन बच्चों बच्चियों को, जिनमें से कई मेच्योर एज के भी हैं, जिन्होंने बाद में जिनको एक डिग्री दी जाएगी कि अब आप क्वालिफाइड हैं, अब आप जाएं और बिस्मिल्लाह जाके हेल्थ सर्विस में और प्रिजन सर्विस में,
तो यानी इम्कान मौजूद है कि इस तरीके से अगर मिलके काम किया जाए तो बहुत अच्छे रिजल्ट्स देंगे,
बड़ी इब्तदाई लेवल पे है।
तो हम एक कॉलर की तरफ चलते हैं। अस्सलाम वालेकुम जी, कौन साहब कहाँ से बोल रहे हैं?
वालेकुम सलाम, मैं ओम अली बोल रही हूँ लंदन से। आई एम सॉरी मौलाना साहब, आपकी टॉपिक को मैं चेंज कर रही हूँ।
जी जी,
आप जिस ट्रैक में निकले थे, ऑल्दो आई एग्री विद यू 100% कि हमारे दीनी इदारे हमारे उलमा के हाथ में ही होने चाहिए, बशर्त एक चेक्स एंड बैलेंसेस हो। लेकिन बेशक आपकी बात से मुत्तफिक हूँ। डॉक्टर हाशिम रजा को सलाम।
वालेकुम सलाम।
रिवाइंड करना चाह रही थी कि एज अ काउंसलर माई सेल्फ इन द कम्युनिटी, और मैंने अमेरिका में काफी काम किया बच्चियों के साथ, जस्ट ट्रेंड एज अ मदरसा टीचर, लेकिन इतने मसाइल आते थे बच्चों के और बच्चों के भी थ्रू मदरसा के, वी वर रिक्वायर्ड, वी हैड नो चॉइस बट टू डू काउंसलिंग। और जितने भी हमारी एक्सपीरियंसेस हैं वो टाइम के साथ बढ़ती चली गई। और मैं डॉक्टर साहब से मुत्तफिक हूँ कि हमारी कम्युनिटी में वाकन बहुत हाई परसेंटेज है बच्चियों का जो सुसाइड की तरफ, खुदकुशी की तरफ जाती हैं, और मैंने खुद इसको फर्स्ट हैंड एक्सपीरियंस किया है। और मैं इसलिए शेयर करना चाहूँगी क्योंकि जो कॉलर्स हमारे सुन रहे होंगे या देख रहे होंगे, वो सोच रहे होंगे कि अगर होता भी होगा तो हमारी अपनी शिया कम्युनिटी में नहीं होता होगा या आसपास के लोगों में नहीं होता होगा, लेकिन ऐसा होता है। मेरी अपनी बेस्ट फ्रेंड एक अफगानी फैमिली थी इन नॉर्थ अमेरिका, उनकी अपनी बच्ची ने खुदकुशी की इसलिए क्योंकि माँ बाप ने उसकी शादी ऐसी जगह तय कर ली जहाँ वो खुश नहीं थी. शी हैड नेवर मेट द बॉय, शी वाज वेरी अपसेट. एक दिन हमें पता चला यूनिवर्सिटी से आके कि उसने खुदकुशी कर ली. तो ये असली कहानियाँ हैं, देर नॉट यू नो लाइज, देर एक्चुअल स्टोरीज, दे डू हैपन. और कितनी हमारी अपनी शिया इदारों में, मदरसों में बच्चियाँ आती थी, किसी ने अपना हाथ काटने की कोशिश की, कोई हॉस्पिटलाइज गई किसी न किसी जहनी दबाव के. और मैं समझती हूँ हमारे कम्युनिटीज में इसलिए ज्यादा प्रॉब्लम है क्योंकि हमें कल्चर, दीन, और जैसे आप हमेशा कहते हैं अपने प्रोग्राम में, हमें वेस्टर्न सोसाइटी को भी लेके साथ चलना पड़ता है. पीयर प्रेशर बहुत होता है, पेरेंट्स की तरफ से बहुत प्रेशर होता है, जनरेशन गैप की वजह से, कम्युनिकेशन गैप की वजह से बच्चे क्योंकि अपनी मर्जी के मुताबिक नहीं कोई काम कर पाते, और पेरेंट्स का बहुत प्रेशर होता है, और एक क्लैश होती है वो हमारी बच्चियों पे. मैं समझती हूँ बनिस्बत दूसरी बच्चियों को, अगर आप कंपेयर करें दूसरे कल्चर से, पाकिस्तानी कल्चर में मैं समझती हूँ सबसे ज्यादा प्रेशर होता है बच्चियों पे टू बैलेंस their religious values with their cultural values and to try and take along their western values as well. So that's just mera apna nazariya, main apna experience share karna cha rahi thi.
بہت شکریہ آپ نے اپنے خیالات کا اظہار کیا ڈاکٹر صاحب. یہ دیکھیں آپ کی بات کو تو سیکنڈ کر لیا گیا ہے ہمارے ایک ویور کی طرف سے. اور یہ بتائیے ڈاکٹر صاحب کہ اس میں یہ جو سچویشن ہے یہ تو مطلب میں تو واقعی مجھے تھا اندازہ کہ کچھ ہے لیکن اس حد تک مجھے اندازہ نہیں تھا کہ اس اتنا یہ تو مطلب ہے پرائیورٹی پہ لے آتا ہے اس چیز کو کہ اس کے اوپر اس کو ایڈریس کرنے کی ضرورت ہے. اگر ایک پرابلم اس حد تک بڑھ گیا ہے تو اس کو ایڈریس کرنے کی ضرورت بہرحال موجود ہے. لیکن جو ابھی تک موجود ہے, مثال کے طور پہ ہمارے سینٹرز ہیں, ہمارے علماء ہیں, ہمارے ڈاکٹر حضرات ہیں, سائیکارٹسٹ ہیں, ان کے ساتھ ساتھ ہمارے پیرنٹس ہیں, کیا اس میں پیرنٹس کی لیک آف ایجوکیشن اور لیک آف انڈرسٹینڈنگ کہ وہ سمجھ نہیں پاتے ان مسئلوں کو, اور ایجوکیشنل لیول میں بھی کمی ہے, اس کا بھی عمل دخل اس میں ہے؟
اس میں بے تحاشا مسائل ہیں. مسائل کی بنیادی جو بنتی ہے نا وہ یہ ہے کہ ہم ایسی سوسائٹی کی بات کر رہے ہیں جس میں اگر برا نہ مانیں تو گفتار اور کردار میں بے تحاشا مسائل ہیں, بے تحاشا فرق ہیں. کہ ارد گرد میں جب نکاح دوڑاؤں تو لوگ جو ایک طرح سے پریچ کر رہے ہوتے ہیں, جو کہہ رہے ہوتے ہیں ایک دوسرے کو, اور عملاً جو کچھ کر رہے ہوتے ہیں اس میں بڑا گیپ ہوتا ہے.
جی
ٹھیک ہے. اور بچے اس معاشرے میں پل بڑھ رہے ہیں جو معاشرہ کھلا ہے, جس میں منہ میں پھٹ سے بات کر دینے میں کسی کو کوئی جھجھک نہیں. وہ بچے جب دیکھتے ہیں کہ والدین جو ہیں, ابا میاں جو ہیں, وہ نصیحتیں تو کرتے ہیں اس طرح سے, مگر جب اپنا کام نکالنا ہو تو کوئی بھی قانون کو جتنا مرضی مروڑ لیں تو وہ قانون کو سمجھتے ہیں بڑی لچکدار چیز.
یعنی ان کے لیے قانون فلیکسیبل ہے, ہمارے لیے
ریجڈ ہے.
ٹھیک.
تو جب بچے وہ تضاد دیکھ رہے ہوتے ہیں تو بڑی, جب سے بچے کو شعور ہو, اڑھائی تین ساڑھے تین سال کی عمر سے بچوں کا ایک شعور شروع ہو چکا ہوتا ہے, تو وہاں سے پھر وہ بچے اور پیرنٹ کے بیچ میں ایک گیپ بننا شروع ہوتا ہے, وہ گیپ پھر چلتا جاتا ہے. اس کے مقابلے میں اگر والدین اچھے ہیں, جن کا کردار, جن کی گفتار جو ہے وہ عین اسلام ہے, جس میں تضاد نہیں ہے, اس بچے میں اور اس کے والدین میں ایک حالت ہوگی کانفیڈنس کی, ایک اس میں ایک ان کا ایک کمیونیکیشن آپس میں اس طرح کا ہوگا کہ ان کو اس طرح کا ڈر خدشہ نہیں ہے. اگر وہ بچہ انڈر پریشر ہے وہ آ کے کھلے دل سے کہہ سکتا ہے کہ جی میرے ساتھ یہ پریشانی ہو رہی ہے, میرے ساتھ یہ ہو رہا ہے. اس بچے کو یہ ڈر نہیں ہوگا کہ کوئی اس کو پلٹ کے بلیم کرے گا, یا اس کو کوئی لیکچر سنانا شروع کر دے گا. جو اس کو باہر دنیا میں مسئلے پڑ رہے ہیں وہ تو اپنی جگہ, گھر آ کے اس کو ایک نیا مسئلہ سننا پڑ جائے گا. تو جب تک وہ ایک بانڈ جو ہے, وہ ایک رشتہ جو ہے بچے کا اور والدین کا, وہ اپنی جگہ مضبوط نہیں, تو آپ کی بات بالکل بجا ہے کہ وہاں سے پہلا مسئلہ ایک شروع ہوتا ہے. اگلے لیول پہ چلیں تو ہم لوگ جن ویلیوز کو یعنی دعویٰ کرتے ہیں اور کسی حد تک الحمدللہ اس پہ عمل کرنے کا کوشش کرتے ہیں, ارد گرد کا معاشرہ ان ویلیوز کی کوئی لفٹ نہیں کرواتا.
یہ ویسٹرن کلچر, یہاں کا جو کلچر ہے اور ہمارا اپنا کلچر ہے, اس کا تضاد نہیں
کچھ باتوں میں تضاد ہے, کچھ باتوں میں بڑا اچھا بھی ہے. یعنی کما حق ہو کہہ دینا کہ ویسٹ کی ہر چیز غلط ہے وہ بھی غلط ہے,
لیکن ویسٹ اس طرح کئی چیزوں کو کرتا ہے جو ہماری جو فرض کر چینج
نہیں. ویسٹ کی خوبیوں کی پہلے بات کریں,
خوبی بھی ہے
کہ یہاں پہ اللہ ماشاء اللہ لوگ سچ بولتے ہیں, اللہ ماشاء اللہ ہر کوئی اپنی کام جو ہے, جاب جو ہے, وہ ذمہ داری سے نبھانا چاہتا ہے.
جی
جو کسی کے ساتھ ڈیل کرتا ہے وہ فیئر ہے.
جی
اگر کسی کی غلطی آپ پوائنٹ آؤٹ کر دیں وہ فوراً ودرا کر جائے گا, ضد نہیں کرے گا, بحث نہیں کرے گا. کج بحثی پہ نہیں اتر آئے گا. تو اس طرح کی بےتحاشا چیزیں ہیں کہ بچے اسکول میں اس طرح کا بیہیویئر دیکھ رہے ہوتے ہیں, ان کو بہرحال ویسٹ کی کچھ نہ کچھ چیزیں ویلیوبل لگتی ہیں. اور ہم لوگوں نے, میں نے جب اس ملک کو اپنایا اپنے وطن کے طور پہ, بچے لے کے آیا, تو بچوں سے مشورہ تو نہیں کیا تھا. تو میں آ کے یہاں اپنے لیے تو اس کو خوب مان لوں, اور اٹھتے بیٹھتے بچوں کو نصیحت کروں کہ نہیں جناب, یہ تو بری جگہ ہے, یہ تو ہماری جگہ ہی نہیں ہے رہنے کی, ہم نے یہاں رہنا نہیں. تو یہاں سے بچے کے ذہن میں جو الجھاؤ اور الجھنے ہم پہلے دن سے ڈالنا شروع کر دیتے ہیں کہ بھی اگر یہ اتنی اچھی جگہ نہیں تو آئے کیوں تھے, جو بڑی خوبصورت جگہ تھی وہاں پہ کیوں نہیں رہ لیا.
لیکن ہمارا اپنا کلچر ہے, ہمارا اپنا ریلیجن ہے, اور دو چیزوں کی, تیسرا یہاں کا معاشرہ, یہ تینوں آپس میں, ان میں ڈفرینسز موجود ہیں اور بےتحاشا ایسے ڈفرینسز موجود ہیں جو بڑے سیریس ڈفرینس
اور کامن چیزیں بھی ہیں. دیکھیں, جہاں پہ کامن چیزیں نہ ہوں وہاں پہ بری چیز کو برا پوائنٹ آؤٹ کرنا بڑا آسان کام ہے. جو چیز کڑوی ہے, تلخ ہے, مضر ہے, اس کے اوپر کوئی لمبا چوڑا لیکچر دینے کی ضرورت نہیں پڑتی, ایک دفعہ میں بچے کو سمجھا سکتے ہیں. پرابلم وہاں پہ آتی ہے جہاں پہ بےتحاشا ویلیوز کامن بھی ہیں, بےتحاشا چیزیں اچھی بھی ہیں, وہاں پہ ایک باؤنڈری ڈیفائن کرنے کی کوشش کرنا. اس میں جب تک بچے کی تربیت اور سکھلائی اس طرح سے نہ ہو کہ ہمیشہ ابا جان حکم نہ صادر کر رہے ہوں, بچہ خود اپنی عقل اور دانست میں کچھ اصولوں کے مطابق خود سے فیصلہ بھی کر رہا ہو ساتھ ساتھ,
یا بچے کو سائڈ گائیڈ کیا جائے اس کو ڈیسیژن میکنگ میں,
اور بچے کو بچے کے ڈیسیژن کو سنا جائے, اس کو ایک اسپیس دی جائے, موقع دیا جائے. ہم لوگ یعنی فرفر حدیثیں میں ساری یاد ہیں,
لیکن یہ تو وہ کر سکتے ہیں جو پیرنٹس ایجوکیٹڈ ہو. یہاں پہ تو اکثر جو لیبرز ہمارے مین جو یہاں پہ,
استغفر اللہ, میں اس چیز کا شدید شدید مخالف ہوں. میں جب پاکستانی کمیونٹی میں بیٹھتا ہوں وقتاً, یعنی چند منٹوں میں تان یہاں کے ٹوٹتی ہے کہ جی ایجوکیشن ہی سب مسئلوں کی جڑ ہے, ایجوکیشن کا فقدان. اور میرا کہنا یہ ہے کہ پاکستان میں جس نے نقب لگائی, جو پاکستان کا سب سے بڑا چور ہے, وہ سب ایجوکیٹڈ ہیں, ان میں سے کوئی بھی لٹریٹ نہیں ہے.
مسئلہ کہاں پہ ہے پھر؟
مسئلہ یہ ہے کہ ہم ایجوکیشن کو انٹیلیجنس کے ساتھ کنفیوز کر جاتے ہیں. ایجوکیشن جو ہے وہ انسان کو ایک طرح سے زبان اور ایک گفتار کی چیزیں سکھا دیتی ہے کہ جو خدا نے جو انٹیلیجنس دی ہوئی ہے اس کو میں برملا, اس کو ظاہر کر سکتا ہوں. ایجوکیشن کی یہ کوالٹی ہے کہ وہ پالش کر دیتی ہے چیزوں کو. لیکن کچھ چیزیں ہیں جو فطری طور پہ, جس کو اسلامی طور پہ ہم کہیں کہ وہ جو اقدار ہیں, وہ کچھ ویلیوز ہیں, ان کا ایجوکیشن سے کوئی تعلق نہیں. آپ ان ایجوکیٹڈ سے ان ایجوکیٹڈ معاشرے میں, پسماندہ سے پسماندہ معاشرے میں چلے جائیں, ان کے نزدیکی غلط اور صحیح کی کوئی نہ کوئی ایک یعنی ہوتا, معیار ہوتا ہے. اور اس غلط چیز کو غلط کہنا,
میں نے کہا یہ اسلامک, ہمارا اسلام دین ہے, کئی چیزوں کو غلط کہتا ہے جو یہاں کا معاشرہ جس کو بہت صحیح کہتا ہے.
ٹھیک ہے, مگر یہاں پہ جس چیز کو بھی صحیح کہا جاتا ہے نا, وہ بالکل یعنی اس کو میں کیسے کر کے کہوں کہ انکوالیفائڈ صحیح نہیں ہے. میں شراب کی مثال لوں, کوئی سمجھدار شخص مغرب میں کسی بھی ملک میں قانونی طور پہ جہاں پہ شراب جائز ہے, اس کو وہ انکوالیفائڈ ٹھیک نہیں کہتے, ہمیشہ کوئی نہ کوئی ایشوز ہیں اس کے ساتھ. ایک ٹائم پہ پی رہا ہو تو تب لوگ بھویں اٹھا کے دیکھیں گے, اٹس ویری ارلی ان دا ڈے. ایک خاص کوانٹٹی سے پی رہا ہو تو بہت زیادہ پی رہا ہے. تو گزارش میری کہنے کی یہ ہے کہ کوئی بہت شاذ و نادر کوئی ایسی چیز ہوگی کہ جس کو انکوالیفائڈ ویسٹ کہے کہ یہ جائز اور ٹھیک ہے اور بڑی اچھی چیز ہے, اور اتنا ہی 180 degrees اپوزٹ ہم اس کو کہیں کہ اسلامی لحاظ سے بالکل غلط ہے.
لیکن یہ انڈیویجول ایک مسئلہ ہے,
یہ گریز
نظام کے حوالے سے, سسٹم کے حوالے سے. دیکھیں, یہ ہمارے کلچر کا سسٹم بھی چل رہا ہو, دین کا سسٹم بھی چل رہا ہو, اور یہ بھی, تینوں سسٹم کو اڈاپٹ کر کے چلنا ہمارے بچوں کے لیے تو بہت مشکل والا پرابلم ہے. یہ مطلب تینوں سسٹم کو
نہیں گزارش کر رہا ہوں, بچوں کے والدین کر رہے ہیں کہ نہیں کر رہے,
کیسے
جیسے بھی کر رہے ہیں,
وہ تو کنارہ کش ہو کے بیٹھے ہوئے نا.
نہیں نا, کنارہ کش ہو کے بیٹھے ہوئے. دیکھیں, میری گزارش, ساری بحث ہی یہی ہے, اس کا نچوڑ خلاصہ ہی یہی ہے کہ والدین جو ہائی ہارس پہ ہیں نا, انگریزی میں اگر لفظ یوز کروں, کہ بڑی انہوں نے اپنے آپ کو ایگزالٹڈ پوزیشن ایک بنا لی کہ ہمارے پاس عقل ہے, سمجھ ہے, ہمیں پتہ ہے, ہم بتائیں گے بچوں کو. یہ تھوڑا سا جو ہے نا ہیوملٹی, تھوڑا سا کسر نفسی میں آئیں. بچے ہمارے ماشاء اللہ بہت ہوشیار ہیں, اگر ہم پڑھے ہوئے ہیں وہ ہم سے کئی گنا زیادہ پڑھے ہوئے ہیں. ہمیں جو اگر چار چیزیں پتہ ہیں تو وہ ہمیں 16 چیزیں نہیں سکھا سکتے ہیں. ہمارے معاشرے میں فرد کی آٹونمی کا جو کانسیپٹ ہے نا, اس کا فقدان ہے. ہر کوئی اپنی جگہ جو ہے نا, وہ چھوٹا سا ایک فیوڈل بن کے بیٹھا ہوا ہے. اس کو اللہ نے جتنی بھی استعداد دے دی, چاہے وہ مالی ہو, مادی ہو, چاہے وہ عقلی ہو اور تعلیمی ہو, وہ اتنے پہ ہی وہ اپنے ارد گرد ڈنڈا چلانا شروع کر دیتا ہے اور کہتا ہے کہ میں جو کہوں گا وہ صحیح ہے, باقی سارے جو ہیں وہ میرے سامنے.
سب اگر آپ پیرنٹس کو مطلب چاہیں اوپننیس دے دیں ہم,
جی جی,
تو وہ پھر معاشرے میں چلا گیا نا بچہ,
بالکل چلا گیا.
معاشرہ پھر اس کو کیا بناتا ہے؟
معاشرہ اس کو بناتا ہے جو بنا رہا ہے. اور بحثیت پیرنٹ کے مجھے یہ سب سے پہلے حقیقت ماننی پڑے گی کہ جس دن میں نے بچہ اسکول میں داخل کرایا بچہ صرف منیمم ٹائم میرے ساتھ ہے، یا وہ سو رہا ہے، یا وہ کھیل رہا ہے، یا وہ اسکول میں ہے. کتنے والدین ہیں جو اس حقیقت کو سمجھتے ہیں اور اس کے مطابق عمل کرنے کے چکر میں ہیں. یہ سمجھنا کہ بچہ کس اسکول میں ہے، کس طرح کا اسکول ہے. بے تحاشا پاکستانی بیک گراؤنڈ کے لوگ ہم نے تعلیم کو بھی ایک بت بنا لیا ہوا ہے جس کی پرستش کر رہے ہوتے ہیں ہر وقت.
یہ
کہ جانتے بوجھتے ایسے اسکول میں بچہ رکھنا جہاں پہ یعنی کلو ہم ساری اقدار جو ہیں وہ الٹ ہیں، ہر وہ چیز جو میں کر رہا ہوں اس کو وہ تمسخر کریں گے.
تو آپ اپنے ایریا کے اسکول سے باہر جا ہی نہیں سکتے ہیں؟
جا سکتے ہیں.
کیسے؟
ایریا بدلا جا سکتا ہے، بہت کچھ ہو سکتا ہے قبلہ. جب تک انسان اپنی جو ہے نا آرٹیفیشل قیدیں سوچ پہ اور
میں آپ کے ابھی تک اس گنجل کو چاروں طرف سے مطلب پینیٹریٹ کرنے کی کوشش کروں، مجھے سمجھ نہیں آ رہا ہے
اصل موضوع سے کہیں سے کہیں ہم نکلتے جا رہے ہیں.
یہ موضوع بڑا امپورٹنٹ موضوع ہے، یہ جو آپ نے چھیڑ دیا ہے،
شروع کیا تھا خودکشی سے اور پہنچ گئے ہیں ہم اس بات پہ.
یہ میں دیکھ رہا ہوں کہ کیا حل کہاں پہ نکالے.
حل میں کوشش کر رہا ہوں بات سمیٹ کے واپس جاؤں اس بات پہ کہ اگر خودکشی پہ مائل ہوتا ہوا بچہ یا بچی، بنیادی وجہ یہ ہے کہ جو ایک رشتہ ہے والدین کے ساتھ، جو ایک بھروسہ ہے ایک دوسرے کے اوپر، اعتماد کی کیفیت ہے، اس کا فقدان ہے، اس کی کمی ہے. اور اس وجہ سے بچہ اپنی پرائیویٹ لائف میں کچھ کر رہا ہے جس کا بچوں کو والدین کو پتہ ہی نہیں، اور وہ کر گزرے اتنی شدید حرکت کہ اس کا یعنی جبران نہ ہو سکے، تب والدین کو پتہ چلے، سر سے پانی گزر جائے، اس کا کیا فائدہ. تو اس سے پہلے اگر ان چیزوں کو کچھ حقائق کو تسلیم کیا جائے کہ گھروں میں کانفلکٹ جب پیدا ہوتے ہیں تو کانفلکٹ کی بہت بڑی ذمہ داری والدین پہ ہے. والدین بے تحاشا فیصلے کر رہے ہوتے ہیں.
اسی بات کی طرف میں لے کے آ رہا تھا. میں یہ بتاتا ہوں کہ دیکھیں یہاں کا سسٹم آپ کو ایک چیز سکولوں میں پڑھا رہا ہے، موویز میں پڑھا رہا ہے، ڈراماز میں پڑھا رہا ہے، سٹیج شوز میں پڑھا رہا ہے. اٹس مائی لائف، اٹس مائی بزنس.
بالکل.
چھوٹا بچہ بھی اگر ڈاکٹر کے پاس جائے گا نا تو ڈاکٹر پیرنٹس سے نہیں پوچھے گا اس کو کیا تکلیف ہے، وہ اس کو کہتا ہے کہ بیٹا آپ بتاؤ کیا. پیرنٹس کو مائنس کر دیا گیا وہاں.
بالکل
ٹھیک ہے. اسلام کہتا ہے کہ ولی ہے، باپ ولی ہے، ایک نظام ہے، اس کے گھر کا ایک سسٹم بنایا کہ وہ بڑا ہے. اب وہ اس میں سے اپنی پرسنل کتنی کھانچے مارتا ہے وہ الگ بات ہے. ٹھیک ہے. اتھارٹی جو ہے نا ایک فیملی کو ایک اہمیت دیتا ہے.
بالکل.
شریعت اگر گناہ انڈیویجول کے مقابلے میں کیا جائے تو اور ہے، اگر فیملی فیبرک کو ڈسٹرب کرتا ہے تو شریعت اس کو بہت سیریسلی لیتی ہے. ان دونوں چیزوں کو کیسے اکٹھا کر سکیں گے؟
بڑا مشکل ہے اس کو اکٹھا کرنا.
یہی میں کہہ رہا تھا،
بڑا مشکل ہے اس کو اکٹھا کرنا.
اس لیے سے بچے کنفیوژن کا شکار ہو جاتے ہیں.
مگر پہلے اس کو حقیقت کو تسلیم کریں تو وہاں سے والدین پہ پھر کچھ ایکسٹرا ذمہ داریاں لگ جائیں.
مطلب یہ ایک کوسچن مارک ہے جو میں دیکھ رہا ہوں کہ کافی سے ہم اس کو ایڈریس کرنے کی. میں خود پرسنلی
میں آپ سے گزارش کروں نا کہ اگر اس ملک میں آ جائیں، یہاں کی شہریت مل جائے، یہاں کا ایک حق مل جائے، جو بھی حقوق ہیں شہری طور پہ، تو ان میں ایک حق یہ ہے کہ اسٹیٹ جو ہے وہ بچے کا اسٹائپنڈ دے رہی ہے پیرنٹس کو. وہ پیرنٹس قبول کر رہے ہیں کہ نہیں کر رہے؟
کر رہے ہیں. لیکن میں اپنی اولاد میں نے بیچ تو نہیں دی ہے نا.
مگر یہی تو ہوا ہے.
مطلب میں
دیکھیں اس فیل میں اسٹیٹ نے ذمہ داری لے لی میرے بچے کے نان نفقے کی.
چلو ٹھیک ہے.
تو کل کو اگر اسٹیٹ سمجھے گی کہ بچہ خطرے میں ہے تو اسٹیٹ انٹروین کرے گی، میری ولایت کو نہیں مانے گی. یہ بنیادی ایک قانونی.
لیکن اگر مثال نہیں، مسئلہ یہ ہے کہ اسٹیٹ کا ادھر مسئلہ آ جاتا ہے نا، جہاں پہ اسٹیٹ کہتی ہے کہ یہ بچہ میرا ہے، یہاں کہ ان کا ویل ڈیفائنڈ وہ فیکٹ تو یہ ہے، وہ کہتی ہے کہ یہ ہمارے اب بچے آپ نے پیدا کر دیے.
نہیں جناب، اب یہ ہمارے ملکیت ہے. پیدا ہونے سے پہلے حالت جنین میں یہ ایک قانونی فلسفیکل کانسیپٹ ہے کہ وہ شہری ہے، ہر ایک اپنی ذات میں شہری ہے، اس کے حقوق اتنے ہی ہیں جتنے بالغوں کے حقوق ہیں. یہ ایک فلسفیکل لیگل پوائنٹ ہے.
لیکن پیرنٹس کا حق کدھر آتا ہے؟ پیرنٹس کا کیا حق ہے؟
پیرنٹ کا حق ضمنی ہے. پھر گرینڈ پیرنٹس کا حق ضمنی ہے.
یہاں پہ ڈفرنس آ رہا ہے نا. یہ ڈفرنس آ رہا ہے کہ اسٹیٹ کہتی ہے کہ یہ بچہ میری ملکیت ہے.
بالکل.
اور پیرنٹس کو شریعت نے حکم دیا ہے کہ یہ تمہاری ملکیت ہے.
تو ایک ڈائریکٹ کلیش ہے نا. اس کلیش کو ہم لوگ یعنی اس کو ریزن وے نہیں کر سکتے.
یہ ہمارے درمیان یہ آ گیا کہ ہم اس کو ایک کوشچن مارک لگا کے.
کوشچن مارک نہیں ہے
یہ آنسر اس کے چاہتا ہے
قبلہ. کوئی آنسر نہیں ہے، یہ حقیقت ہے. اگر اس ملک میں رہنا مجھے قبول ہے تو وہ حقیقت قبول کروں. بالکل اس طرح سے کہ جب یہاں پہ برف گرتی ہے یا بارش ہوتی ہے تو میں اس کو قبول کرتا ہوں کہ یہ یہاں کا ویدر ہے.
اگر ہماری ویلیو اچھی ہے تو ہمیں اس کے معاشرے میں اس کو بتا کے اس معاشرے سے قبول کروایا جا سکتا ہے. یہاں کا کوئی لکھا ہوا قانون تو نہیں ہے.
یہ جس قانون کی بات کر رہے ہیں یہ لکھا ہوا قانون ہے.
چلیں ڈاکٹر صاحب، ہم کالر کی طرف چلتے ہیں، اس کے بعد پھر اس پر آتے ہیں. السلام علیکم جی. کون صاحب کہاں سے بول رہے ہیں؟
السلام
علیکم. وعلیکم السلام.
وعلیکم السلام ورحمۃ اللہ. جی کون صاحب کہاں سے بول رہے ہیں؟
ڈاکٹر پریفر نوٹ ٹو مینشن مائی نیم اف دیٹس اوکے فور یو.
یس بسم اللہ.
It's a very good topic that you have, and I thought I'd just call up and basically share my concerns about committing suicide myself, kind of contemplating. And one of the things that I think it's worth kind of sharing with the viewers is with regard to recognizing that there is always a solution available, and always attach yourself to somebody who is very close to yourself, and just let things go, because sometimes we get overwhelmed with a lot of emotions, and also contemplate and pray a lot to Allah and be attached, because sometimes when we're not connected to the Lord, we go into a state of ghafla, in a state of ignorance, and we don't realize that, you know, maybe it is that Allah is trying to test us. It's very difficult, but I thought I'd just call up and been listening to your program, which is absolutely fantastic. And I thought I'd just share some of my comments with yourselves.
It's very kind of you, and I think it takes a lot of courage for you to come online and share these views, you know, with us live online in front of, you know, quite a wide audience. I really appreciate it and admire your courage for that. And otherwise, you know, I'm responding back to you in English, but probably for the audience, either myself or Brother Husseini here, we will paraphrase a summary of it in Urdu also for the benefit of the audience.
No, we can continue in English. We have got, you know, both formats. If question is in English, we do answer it in
but
English.
But I do want to respond to you that you have very eloquently, very nicely described that in my day-to-day work, I listen to and talk to many people, the anguish they go through and the lonely place they are in when they take the catastrophic decision that they take. And I think the essence of any work that I try to do, and the nurses who work with me, psychologists and social workers who work with me, the essence of our work is actually to maintain that human relationship and try to work with a person until they're ready to come out of that lonely space. And there are many interventions available, and there are many forms of treatment, and nobody should ever, ever contemplate, you know, killing themselves. It's a preventable, and there are parts of the world where they actually have zero suicide rate because the whole community pulls in it together and makes sure that anybody who's vulnerable is being supervised, is being supported until they're ready to come out of that very anguished, lonely space. Thank you very much for sharing your views.
جی ڈاکٹر صاحب یہ بھی ایک قسم کا سلسلہ ہے کہ ہمارے لوگ جو ہے نا کم از کم یہ ہے کہ لوگ آ کے اس کو کریں جیسے ہمارے دوست نے کہا کہ خدا کے اوپر اعتقاد درست ہے وہ لیکن وہ آپ کی پریونشن کا کہ اس میں آتا ہے اور جب ایک مرتبہ انسان اتنے جذبات میں پہنچ گیا کہ اب بقول ابھی جس طرح بریک میں گفتگو کرے کہ دیوانے پن کی حد تک پہنچ چکا ہے اور اس نے مائنڈ میک اپ کر لیا یہاں کا بچہ ہو یا وہاں کا ہو وہاں کا پلا بڑا ہو وہ مینٹیلٹی والا ہو یا یہاں والا جب اس نے مائنڈ بنا لیا کہ میں نے کرنا ہی کرنا ہے
حالت مایوسی میں لوگوں کے ذہن میں وہ لوگ جو ٹوٹلی لا دین ہیں میں تو اپنا کام جو کرتا ہوں وہ سارے کسی دین مذہب کے پیروکار تو نہیں ہیں واسٹ میجورٹی تو جن کو میں اپنے ڈیلی کام میں جن سے جو لوگوں سے مشورہ کرتے ہیں ان سے بہت سارے لوگوں کو پوچھیں بھی کیا دین مذہب ہے وہ کہیں گے ہم کوئی دین مذہب نہیں تھی اس ٹائم ان لوگوں میں بھی ایک ڈپریشن کی حالت میں ایک احساس جرم اور ایک احساس گناہ ہوتا ہے جو بعض اوقات بالکل یعنی لغو ہوتا ہے اس کی حقیقت نہیں ہوتی ان کا ذہن عجیب و غریب کرشمہ سازیاں کر رہا ہوتا ہے جہاں پر انہوں نے کچھ کیا نہیں ہوتا کسی کا قصور وہاں پہ بھی ایک عجیب و غریب ان کے ذہن میں بنا دیتا ہے احساس جرم کہ فلاں کا نقصان ہو گیا فلاں کا کر
دیا سے ہوا
اور اگر میں جتنی جلدی گزر جاؤں اتنا بہتر ہے کہ مزید نہ کسی کا نقصان کروں مزید نہ کسی کو اذیت دوں تو یہ ذہنی کیفیات ایسی ہیں کہ جس پہ گزر رہی ہوتی ہے یا اس کو پتہ ہے یا جس کے ساتھ وہ شیئر کرے اس کو پتہ ہے جن کے ساتھ یعنی اس طرح کا حادثہ نہیں ہوا ان کو وہم و گمان بھی نہیں کیونکہ لوگ اس طرح کی چیزیں رائے قائم کرتے ہیں یا جو انہوں نے کسی اخبار میں خبر میں پڑھا ہوگا یا کبھی کوئی ٹیلی ویژن کا ڈرامہ دیکھ لیا یا فلم دیکھ لیا اور وہ چیزیں جو ہوتی ہیں وہ عموماً حقیقت پہ مبنی نہیں ہوتی یا پوری حقیقت بیان نہیں کی گئی ہوتی
یہ بہت بڑا فیکٹر ہے کہ ہمارے ڈراماز ہماری وہ جذباتی قسم کے وہ کافی
اور ایون اخبار کی خبر بھی جو ہے
ہاں اور وہ خبر بنانے والا دکھانے وہ دکھانے انہوں نے تو پبلک کو وہ کرنا ہے چلتے ہیں کالرز کی طرف پھر انشاءاللہ آئیں گے السلام علیکم جی کون صاحب کہاں سے بول رہے ہیں
وعلیکم السلام برادر حسینی ہم حیدر عباس کالنگ فرام لوٹس
جی حیدر بھائی کیسے ہیں
آئی رائٹ ٹو ریز ٹو کوسچنز ٹوڈے ٹو دی پینل
جی
بسم اللہ فرسٹ آف آل آئی مسٹ ٹیل یو that while discussing this loneliness in the society, the major problem today in Britain is the elderly people, what was sanctioned statutory care for elderly care has been reduced to 15 minutes. And people, old people, as we are aging, would need support. And, you know, your TV channel should provide some kind of guidance on that one. How to reach to those people that are elderly. And this right of man has gone to the extent that elderly have become lonely. And just now, Panorama has come on Malala Yousafzai and the suicide as well. You know, I just want to, you know, whether you are aware that they were run a special thing on Malala Yousafzai, and I would like you to respond to it, please, brother.
Thank you very much, Brother Haider Abbas, for your comments and for your ideas, and about Malala Yousafzai and that affair. If we start commenting on that, I think we are very short of time. We have got about less than 10 minutes to end our program. And at this moment, when we are discussing the topic of suicide and the reasons what I'm doing and what role we can play, the society can play, the parents can play, the family can play, our closed circuit of our culture and our family system can play a role in, for example, if somebody is falling down, to pick him up. And we'll chalte hain apne next caller ki taraf. Assalamu alaikum ji, kaun saab, kahan se bol rahe?
Walaikum salam, Maulana, and assalamu alaikum to the doctor as well.
Walaikum
salam ji. Salam, Azad bhai, kaise hain?
Alhamdulillah, aga. Aapka topic to aaj, mashallah, it's worth to listen to, and discussion bhi achhi ja rahi hai aapki, mashallah, alhamdulillah.
Bahut shukriya.
Abhi mera ek point of view hai, maine aapka ye sara program dekha, kafi interesting program hai, I think it should be discussed quite in depth as well. Mere ko lag kafi cheeza aa nikal chuki hai ki what are the cause. Mere hisab se, don't you think this suicide ka mostly is the relationship between the parent and the children is the main thing. If there is no open relationship between the parents and the child, to usko shayad that child then is very vulnerable. He'll try to find somewhere else. Abhi maa baap ki jo kitni love and attachment hongi and openness hongi, I think this is the main cause. Kyunki I myself am a parent. I have seen this thing ke jab bachche थोड़े बड़े भी हो जाते हैं तो यू सी द पेरेंट्स एंड द चिल्ड्रन बिकम्स मच अपार्ट क्योंकि एक दूसरे का कम्युनिकेशन भी नहीं रहता है, दे डोंट ट्राई टू अंडरस्टैंड. तो उसमें मेरे को लगता है कि द एजुकेशन लेवल में ऐसा होना चाहिए कि अ चाइल्ड इज इन अ प्रोग्रेस, पेरेंट्स आर ओनली फिनिश टू दैट वन. अभी समटाइम्स द चाइल्ड हैज गॉट थिंग्स जो वो माँ बाप को सिखा भी सकता है. बाकी मेरे को लगता है बाद दफा हम क्या, वी आर वेरी पॉजिटिव कि ना मैं करता हूँ वो ठीक है, आप करते वो ठीक नहीं. आई थिंक द रिलेशनशिप इज द बिगेस्ट कॉज ऑफ इट, क्योंकि ह्यूमन रिलेशनशिप तो पहले माँ बाप से ही शेयर होना चाहिए.
आजाद भाई, मैं सिर्फ एक चीज ऐड करूंगा, जितना इंसान के पास नॉलेज कम होता है ना, तो वो ज्यादा ग्रिप मार के बैठ जाता है, वो फिर आगे नहीं. नॉलेज में अंडरस्टैंडिंग भी आती है, नॉलेज में आपको उस प्रॉब्लम को एड्रेस करने की क्वालिटी भी आ जाती है, विजडम भी आ जाता है, सारी चीजें शामिल हैं. जब इंसान अपने अंदर कॉन्फिडेंस फील नहीं करता, लैक ऑफ कॉन्फिडेंस होता है, वहां फिर वो ग्रिप मार के लोगों को बचा के, भाई इधर कोई ना आए, ये ना, क्योंकि वो स्केर्ड है कि क्या हो जाएगा. लेकिन अगर थोड़ा सा एजुकेट किया जाए, मेरे ख्याल में कि उसमें काफ़ी बेहतरी आ जाएगी. डॉक्टर साहब से पूछते हैं, डॉक्टर साहब आप क्या कहते हैं इस उसके बारे में कि जो हमारा कम्युनिकेशन जो पेरेंट्स और चिल्ड्रन का है, वो कैसा रोल प्ले कर सकता है इस सिचुएशन में?
मैं जैसे पहले भी गुजारिश कर रहा था कि ये बहुत बड़ा एक फैक्टर है. जैसे पहले कहा कि हर पेचीदा मसला जो होता है उसमें कभी भी एक इशू नहीं होता, कभी भी एक फैक्टर नहीं होता, कई फैक्टर होते हैं जो मिलजुल के तो एक मसला क्रिएट करते हैं. मगर ये पेरेंट चाइल्ड रिलेशनशिप जो है, पेरेंट्स का आपस में, बच्चों का आपस में, वो भी जो पेरेंट पेरेंट रिलेशनशिप है, बहन भाइयों के जो रिलेशनशिप हैं, ये सारे मैटर करते हैं. और जो जितने अच्छे हेल्दी होंगे, ओपन होंगे, जहाँ पे खुली बातें हैं, वहाँ पे इम्कान ज़्यादा है इस बात का कि अगर कोई अंडर प्रेशर है तो उसके प्रेशर का बाकियों को पता चले, अगर कोई बहुत परेशान है, ख़तरे की हालत में पहुँच रहा है, तो उसका कोई
रेड लाइन के करीब जो पहुँच रहा है,
बिल्कुल, तो कोई उसको पिक कर ले टाइम से, उसके लिए कोई हेल्प क्रिएट कर ले, तो उसका इम्कान ज़्यादा है.
तो यानी ये पेरेंट्स की जो कम्युनिकेशन, व्हाट्स एवर द रीजंस, कोई भी रीजन हो सकता है वो कम्युनिकेशन टूटने का, यानी पेरेंट्स का जब बच्चे के साथ कम्युनिकेशन टूट जाता है और बच्चा अपनी सोसाइटी में भी, दोस्तों में या बहन भाइयों में कोई और शख्स नहीं पाता जहां अपने जज्बात को का इजहार कर सके, तो ये भी बज़ात खुद एक बहुत बड़ा फैक्टर है। यानी इस चीज़ भी किया जा सकता है, हम सोसाइटी के उलमा से भी वो कर सकते हैं कि सेंटर्स में इसके ऊपर थोड़ा एजुकेशनल लेवल को अगर बढ़ाया जाए, अवेयरनेस अगर इसके बारे में बढ़ाई जाए, क्योंकि अभी तो अवेयरनेस ही नहीं है इस सिलसिले में, मतलब है
ये इन चीज़ों पे अमल नहीं है। वक्तन फवक्तन मेंबर से मजलिस में बैठ के कई दफ़ा मैं ये हदीस सुन चुका हूँ कि पहले 7 साल बच्चे को क्या करें, अगले 7 साल बच्चे के साथ क्या करें, और अगले 7 साल बच्चे के साथ क्या करें। मगर आप मुझे बताएं कि इर्द गिर्द माशाल्लाह सब दीनदार लोग हैं, सबको अपने शरी मसाइल का पता है, जहमत करते हैं कि अपने शरी तमाम फ़राइज़ बजावर लाएँ, मगर कितने लोगों में ये मिसाल नज़र आती है कि पहले 7 साल बच्चे को उफ़ ना करें, अगले 7 साल उसको इन्जॉय करने दे जो भी वो कर रहा है, और फिर जब तीसरा 7वां साल शुरू हो मिड टीन से लेके 21 की उम्र तक, तो उसको अपना साथी समझें, उसके साथ मशवरा करें,
उसको मशवरा दें, मशवरा लें, और ये इस
ये कहाँ पे मुझे बताएं कितने घरों में नज़र आ रहे हैं।
बहरहाल ये इसमें फिर कई चीज़ें आज, व्हाट्स एवर द रीजंस, मतलब ये गैप ऑलरेडी
इसकी मौजूद पाया जाता है,
बिल्कुल ये पाया जाता है,
और जब तक मसले को मसला ना कहें उसका हल कभी भी नहीं
बिल्कुल दुरुस्त है ये, इसको तो इशू है ये, अब इशू को एड्रेस कैसे करना है इसके लिए हमें एक और प्रोग्राम की जरूरत है
इंशाल्लाह।
और डॉक्टर साहब ये टाइम आपको निकालना पड़ेगा, आपने आज भी टाइम निकाला, बड़ी जहमत की और बड़ा वो किया, और ये इशू बहुत ही अहम है मेरे ख्याल में, इसके ऊपर हमें हम कोशिश कर रहे हैं कि मे बी कल हमें इंग्लिश में ये इसके ऊपर कोई प्रोग्राम करने का, जो कि आज हुआ है, काफ़ी कॉल्स भी आई लोगों की, लोगों का इंटरेस्ट भी है इस टॉपिक में, और ये टॉपिक भी तलब करता है कि हमें इसको एड्रेस करना है। मे बी कल हम कोई प्रोग्राम इवनिंग टाइम में हम इसके इस मौजू को लेकर इसके ऊपर आएँ और इसके ऊपर बात करें, और करनी चाहिए इसके ऊपर, मेरे ख्याल में इसके ऊपर मज़ीद गुफ्तगू करने की गुंजाइश है। इसके बहुत सारे फैक्टर्स हैं, हमारी फैमिली को इफ़ेक्ट कर रहे हैं, जो मतलब है हमारे इक्तिसादी मामलात हैं, फाइनेंशियल पोजिशनिंग है, रिसेशन का जो मसला आ गया, इंटरनेशनल पॉलिटिक्स में पॉलिटिकल सिचुएशन है, ये सारे ऐसे प्रेशर्स हैं, प्राइसेस ऊपर जा रही हैं चीज़ों कमोडिटीज़ की, और लोग मतलब है दे आर अनेबल टू मेक द टू एंड्स मीट, खर्चे पूरे नहीं हो रहे हैं, फिर उसका जो प्रेशर निकलता है वो घर में आके वो निकल जाता है, फिर बाहर जो अगर पहले होता था आउटिंग करने के लिए निकल के जा रहे हैं तो छोटे मोटे खर्चे में काम चल जाता था, आजकल जब तक भारी जेब में पैसा सेविंग्स आपके पास नहीं होगी इस दौर में तो आप वो काम नहीं कर सकेंगे, फिर दूसरे लोग एंजॉय कर रहे हैं आप नहीं एंजॉय कर रहे तो बच्चों के ऊपर नेगेटिव, आपने बच्चों की फैमिली फैब्रिक को भी कंटिन्यू रखना है, माशरे में भी अपनी नाक को भी सीधा रखना है, और अपने आप को भी वो करना है, मॉर्गेजेस भी पे करनी है आपने, क्रेडिट कार्ड के बिल भी पे करने हैं, इलेक्ट्रिक गैस बिल और फोन बिल्स भी पे करने हैं, और फिर डॉक्टर साहब आपने एक बात की तरफ बहुत अच्छा इशारा किया कि देखें बच्चे हमारे पास कितनी देर रहते हैं, अगर कैलकुलेशन करें मेरे ख्याल में मेरे अंदाजे में कि बच्चा स्कूल चला जाता है, स्कूल से जब वापस आता है तो वो फिर बच्चा फिर भी घर में नहीं होता, घर में होने के बावजूद खाता वो घर में वो भी थोड़ा होगा, लेकिन आजकल के जो बच्चे हैं अक्सरियत तो उसकी वो इंटरनेट के ऊपर या टेक्स्ट मैसेजेस के ऊपर वो फिर भी घर से बाहर है, और फिर लर्निंग प्रोसेस में हमारे एक प्रोग्राम में एक बच्चे ने बहुत अच्छी बात की थी कि लर्निंग प्रोसेस में पहले ज़माने में टीचर होता था जो सीखता था, टीचर के कैरेक्टर से लोग सीखते थे, पेरेंट्स के कैरेक्टर से, अब वो कॉन्टैक्ट ही खत्म हो गया, लोग इंटरनेट पे सीख रहे हैं, यूट्यूब से सीख रहे हैं, इंटरनेट पे सीख रहे हैं, बहुत कुछ सीख रहे हैं, एक मशीन के सामने बैठ गए, और वो मशीन के सामने जो सीखने का प्रोसेस है वो हमारे जो दूसरों के किरदार से और अखलाक से सीखने का वो जो प्रोसेस था वो भी रुक गया है, और फिर ये इसने भी तो इंसान को आइसोलेट कर दिया, बिल्कुल तन्हा कर दिए, मशीन तो इंसान की जरूरत पूरी नहीं कर सकती ना, पेरेंट्स की जरूरत है, बाप की जरूरत है, मां की जरूरत है, मां के प्यार की भी जरूरत है, बाप की थोड़ी सख्ती की उसकी भी जरूरत होती है, माशरे की भी थोड़ी उसके साथ अटैच रहने की जरूरत होती है, ये सारी चीजें ये पूरा रिसेशन, इंटरनेशनल पॉलिटिकल एरिना जो जिस तरफ लेके जा रहा है हमें, ये सारी चीजें जो गेम खेल रही हैं, क्या कोई उम्मीद की किरण है? मैं चाहता हूं कि नजरिंग के लिए कोई अच्छी बात इस तरह से रिजल्ट पे देखें,
उम्मीद की सारी किरणें मौजूद हैं कि जहाँ पे मसाइल हैं वहाँ पे उनके हल भी हैं, मगर जो आपने इशारे किए कि ये कोई पहली बात नहीं है कि एक इंसानी मुआशरे को पूरी दुनिया में या दुनिया के चंद खित्तों में इस तरह की परेशानियों का सामना है, ये इंसान की जहाँ जब से इंसान मौजूद है इस सफ़े हस्ती पे ये चीज़ें चल रही हैं, कहीं पे उतार है, कहीं पे चढ़ाव है, कहीं पे परेशानियां हैं, कहीं पे खुशहाली है, ना अच्छा टाइम रहता है ना बुरा टाइम रहता है।
टाइम खत्म हो रहा है, हमारे पास लास्ट कॉलर है, लास्ट कॉल के बाद आप सिर्फ एक 15 सेकंड में आप ये बताएं वेयर कैन वी स्टार्ट फ्रॉम, हम लेते हैं कॉलर को और आप इसके बाद ये बताएंगे। जी अस्सलाम वालेकुम जी, कौन साहब, सॉरी जी कॉल ड्रॉप हो गई, अब हम तो आ गए थे भारत बात में। जी डॉक्टर साहब क्या कहते हैं,
मैं वहीं से उसी बात को रिपीट करूंगा जो चंद मिनट पहले आपसे मैंने गुजारिश की कि मसले को मसला कहना और उसको मानना जो है वो पहला कदम है जो उठाना हमारे ऊपर वाजिब है, और इंशाल्लाह अगर अल्लाह पे ईमान है तो पहला कदम हम उठाएं, आगे का रास्ता अल्लाह दिखाएगा। लेकिन अगर मसले को मसला ही ना माने, उससे बिल्कुल ही उसको झाड़ू फेरना चाहें।
ज़बरदस्त, आज हमने ये मान लिया डॉक्टर साहब, मैंने तो मान लिया कि बहुत सीरियस मसला है, मैंने मसले से ज़्यादा इसको सीरियस मसला माना है, और इंशाल्लाह इसके ऊपर मज़ीद भी हमारी गुफ्तगू जारी रहेगी। और इंशाल्लाह नाज़रीन कराम बहुत शुक्रिया हमारे प्रोग्राम में साथ रहने का, पसंदीदगी का जो ख्याल आपने ज़ाहिर किया है और जो आ रहा है आपकी, वही हमारे प्रोग्राम को आगे बढ़ाने का बायस बनती हैं, बहुत शुक्रिया। इसके साथ ही मुशर्रफ हुसैनी को इजाज़त दीजिए आइंदा मंडे के लिए, और हम शुक्रगुजार हैं डॉक्टर हाशिम रज़ा साहब के कि उन्होंने अपने कीमती वक्त में से वक्त निकाला और हमारे साथ प्रोग्राम में शरीक हुए। अल्लाह आपका हामी और नासिर हो। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।